بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا گن، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، سدیو کی بھانتی کارکرم کا آرمب ہم قرآن مجید کی پوتر آیتوں سے کر رہے ہیں۔ آج آپ سورہ دہر کی تیسری سے لے کر گیارہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں محمد صدیق منشاوی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إنا هديناه السبيل إما شاكرا وإما كفورا، إنا أعتدنا للكافرين سلاسل وأغلالا وسعيرا، إن الأبرار يشربون من كأس كان مزاجها كافورا عينا يشرب بها عباد الله عينا يشرب بها عباد الله يفجرونها تفجيرا، يوفون بالنذر ويخافون يوما كان شره مستطيرا، ويطعمون الطعام على حبه مسكينا ويتيما وأسيرا، إنما نطعمكم لوجه الله لا نريد منكم جزاء ولا شكورا، نخاف من ربنا يوما عبوسا قمطريرا، فوقاهم الله شر ذلك اليوم ولقاهم نضرة وسرورا،
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، ہم نے منوشے کو مارگ دکھا دیا ہے، اب چاہے وہ کرتگ رہے یا اکرتگ، ہم نے کافروں کے لیے زنجیریں، طوق اور بھڑکتی ہوئی آگ تیار کر رکھی ہے۔ نشچے ہی پھلے لوگ ایسے پیالے سے پئیں گے جس میں کافور کی بھلی مہک کا مشرن ہوگا۔ وہ ایک سروت ہوگا جس سے اللہ کے وشیش بندے پئیں گے اور جہاں چاہیں گے اسے بہا کر لے جائیں گے۔ ایشور کے یہ بندے منت پوری کرتے ہیں اور اس دن سے ڈرتے ہیں جس کا دنڈ ویاپک ہوگا، اور وہ کھانے کی چاہت و آوشکتا رکھنے کے باوجود اسے محتاج، اناتھ اور قیدی کو کھلا دیتے ہیں اور کہتے ہیں، ہم تو کیول اللہ کی پرسنتا کے لیے تمہیں کھلاتے ہیں، انیتھا نہ تم سے کوئی بدلہ چاہتے ہیں نہ آبھار۔ ہمیں تو اپنے پالنہار کی اور سے ایک ایسے دن کا بھے ہے جو اتیانت کرور اور لمبا ہوگا۔ تو ایشور نے انہیں اس دن کی کڑائی سے بچا لیا اور انہیں تازگی و پرسنتا پردان کی۔
یہ تہران ہے اسلامی گانتانت ایران کی آواز۔ آج منگلوار ہے، شہریور کی 16، محرم کی 29 اور ستمبر کی 7 تاریخ۔ شوتاو، ہمارا یہ کاریکرم آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9510 کلو ہرٹز پر سن رہے ہیں۔ ہمارے آج کے کاریکرم کی روپ ریکھا نوٹ کر لیں۔ سب سے پہلے آپ سدا کی بھانتی سماچار سنیں گے، اس کے پشچات راجنیتک چرچا کا دینک کاریکرم ہوگا، اس کے پشچات آپ ساپتاہک کاریکرم سنیں گے روہنگیا تراسدی، اور سبھا کا انتیم اور ساپتاہک کاریکرم ہوگا قرآنی قصے۔ شوتاو، یہ تو تھی ہمارے آج کے کاریکرم کی روپ ریکھا، اور اب آپ کچھ ہی چھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے۔ اور اب آپ مریم مہردادی اور محمد مہدی سے سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران نے آئی اے ای اے کو راجنیتک لکشیہ کی پراپتی کا سادھن بنائے جانے کے پرتی سچیت کیا ہے۔ ایران کی وایو سینا پشچم ایشیا کی سب سے بڑی ہیلی بیڑے کی مالک بن گئی ہے۔ ایران کی پردھان منتری نے باقی بچے آتنکوادیوں کے ختم کرنے پر بل دیا ہے۔ امریکی راشٹرپتی نے کہا کہ طالبان کو مانیتا پراپت کرنے میں ابھی لمبا سمے طے کرنا پڑے گا۔ اور اب آپ وستار سے سماچار سنیے۔
اسلامی گنتنت ایران نے وینا وارتا کے جاری رکھنے کے ساتھ ہی آئی اے ای اے کو راجنیتک لکش کی پراپتی کا سادھن منائے جانے کے پرتی سچیت کیا ہے۔ ودیش منترالے کے پروکتا سعید خطیب زادے نے آن لائن پریس کانفرنس میں پترکاروں سے وارتا کرتے ہوئے وینا وارتا کے پھر سے شروع ہونے کے بارے میں کہا کہ بات چیت ہوگی۔ ایران نے وبھن استر پر یہ بات کہی ہے کہ پرمانو سمجھوتے کے پرتی امریکہ کے پوری طرح پرتیبدھ رہنے اور ایران کے گروپ 4+1 کے بیچ پرستاؤ نمبر 22-31 کے لاگو ہونے کی اور سے وشواس حاصل کرنے کے لیے جو وارتا شروع ہوئی ہے وہ نشچت روپ سے جاری رہے گی۔ البتہ ان وارتاؤں سے ایران کے ہت پورے ہونے چاہیے۔ انہوں نے کہا کہ وارتا جاری رہنے کے بارے میں راشٹرپتی اور ودیش منتری کے بیان پوری طرح سپشٹ ہیں۔ ودیش منترالے کے پروکتا سعید خطیب زادے نے اسی طرح انتراشٹریہ پرمانو ارجا ایجنسی آئی اے ای اے کو راجنیتک ہتھ کنڈے کے روپ میں پریوگ کیے جانے کے پریاس پر ایران کی اور سے الگ طرح کا جواب ملنے کی بابت سچیت کیا ہے۔ انہوں نے آئی اے ای اے کے بورڈ آف گورنرز کی اگلی بیٹھک کے بارے میں کہا کہ بورڈ آف گورنر کی اگلی بیٹھک سامان روپ سے ہونے والی بیٹھک ہوگی، لیکن کوئی بھی ایسی غلطی نہ کرے جس سے وینا وارتا پر آنچ آئے۔
ایران کی وایو سینا وگیان اور شکتی پر بھروسہ کرتے ہوئے پشچمی ایشیا کے سب سے شکتیشالی ہیلی بیڑے کی مالک بن گئی ہے۔ یہ بات ایرانی وایو سینا کے کمانڈر ایئر مارشل یوسف قربانی نے ہمارے سنواددتا سے بات کرتے ہوئے کہی۔ ईरानी वायुसेना के कमांडर एयर मार्शल यूसुफ कुर्बानी का कहना था कि ईरानी हेलीकॉप्टर स्मार्ट और गाइडेड हथियारों और नाइट विजन सिस्टम से लैस है। ईरानी वायुसेना के डिप्टी कमांडर ने कहा कि यह क्षमता दुनिया के केवल कुछ ही देशों के पास है और आज ईरान अपने विशेषज्ञों के प्रयासों के परिणाम में इस टेक्नोलॉजी को हासिल कर चुका है। एयर मार्शल कुर्बानी का कहना था कि इस टेक्नोलॉजी की सबसे अहम बात यह है कि ईरान ने निम्नतम संसाधनों द्वारा दुनिया के रक्षा उद्योग के सबसे मॉडर्न उपकरण तैयार कर लिए हैं। उन्होंने कहा कि ईरान की लंबी दूरी के मिसाइल और अन्य हथियार नए अंतर्राष्ट्रीय मानकों के अनुरूप हैं।
इराक ने आतंकवादियों के खत्म होने तक संघर्ष जारी रहने पर बल दिया है। प्राप्त समाचारों के अनुसार इराकी प्रधानमंत्री मुस्तफा अल काजमी ने कहा है कि अंतिम आतंकवादी की समाप्ति तक हम सुकून से नहीं बैठेंगे। उन्होंने आज आतंकवाद से मुकाबले में मारे जाने वालों की याद में आयोजित एक विशेष कार्यक्रम में कहा कि इराकी संघर्षकर्ता हमारे गर्व हैं और उनकी कुर्बानियों को इराकी लोग कभी भी नहीं भूलेंगे। मुस्तफा अल काजमी ने कहा कि आतंकवाद का मुकाबला करने वाले संगठन के सैनिकों ने अपने हालिया हमले में करकुक में आतंकवादी गुट के एक सदस्य को हताहत कर दिया। उन्होंने कहा कि आतंकवादी इस संगठन की इकाई पर हमला करने की चेष्टा में था। ज्ञात रहे कि इराक में आतंकवादी गुट दाइश के पराजित हो जाने के बावजूद इस आतंकवादी गुट के शेष बचे तत्व अभी भी इराक में सक्रिय हैं। इराकी सेना और हश्दुशाबी के जवानों ने अब तक इस देश के विभिन्न क्षेत्रों में आतंकवादी गुटों के विरुद्ध कई कार्रवाइयां की हैं और ये कार्रवाइयां यथावत जारी हैं।
इराक के हिजबुल्ला आंदोलन ने कहा है कि आतंकवादी गुट दाएश सऊदी अरब और संयुक्त अरब इमारात की खुफिया एजेंसियों द्वारा कंट्रोल किया जा रहा है। इराकी हिजबुल्ला के सामरिक और सुरक्षा मामलों के सलाहकार अबू अली अस्करी अपने ट्वीट में करकुक में दाएश के हालिया हमले पर कड़ी प्रतिक्रिया व्यक्त करते हुए लिखा कि आतंकवादियों की ये कार्रवाइयां सऊदी अरब और संयुक्त अरब इमारात की सरकारों के निर्देश और निगरानी में अंजाम पा रही हैं। उन्होंने कहा है कि दाएश की आपराधिक कार्रवाइयों पर आंखें बंद कर लेने वाले भी दाएश के अपराधों में बराबर के भागीदार हैं। इराकी हिजबुल्ला के प्रवक्ता ने कहा कि स्वयंसेवी बल अल हश्दुशाबी को आतंकवादी कार्रवाइयों का भरपूर मुकाबला करने के उद्देश्य से देश के उत्तरी इलाकों का कंट्रोल अपने हाथों में लेना होगा। ज्ञात रहे कि आतंकवादी गुट दाएश ने रविवार को करकुक में हमला करके 7 पुलिसकर्मियों को मौत के घाट उतार दिया था, जबकि अनेक पुलिसकर्मी घायल हुए थे। शनिवार को भी दाएश के आतंकियों ने करकुक में हमला करके फेडरल पुलिस के 12 कर्मियों की हत्या कर दी थी।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। अफगानिस्तान के पंजशीर प्रांत पर तालिबान के कब्जे का दावा करने के बाद एक बार फिर वहां जंग तेज होने की खबरें हैं। कुछ रिपोर्ट्स में ये दावा किया जा रहा है कि पंजशीर में तालिबान के ठिकानों पर कुछ अज्ञात सैन्य विमानों के जरिए हवाई हमले किए गए हैं। कुछ विदेशी रिपोर्टरों ने पंजशीर के डिप्टी गवर्नर के हवाले से इलाके में भीषण लड़ाई होने का दावा किया है। सोमवार को ही तालिबान ने दावा किया था कि अब तक अजय रहे पंजशीर प्रांत पर भी उसने पूरी तरह कब्जा कर लिया है। पंजशीर गवर्नर ऑफिस के बाहर तालिबान लड़ाकों के झंडा फहराने का वीडियो भी सोशल मीडिया पर काफी वायरल हुआ था। पंजशीर में नेशनल रेजिस्टेंस फ्रंट का नेतृत्व कर रहे अहमद मसूद ने तालिबान के कब्जे वाले दावे को खारिज किया था। उन्होंने कहा कि तालिबान के खिलाफ ये वो तब तक लड़ेंगे जब तक उनके शरीर में खून की आखिरी बूंद रहेगी।
अमरीका के राष्ट्रपति ने कहा है कि अफगानिस्तान की सरकार को मान्यता प्रदान करने के लिए लंबा रास्ता तय करना होगा। समाचार एजेंसी इरना की रिपोर्ट के अनुसार ब्लूमबर्ग न्यूज एजेंसी के पत्रकार सूफिया काई ने ट्विटर पर लिखा है कि अमरीका के राष्ट्रपति जो बाइडन तालिबान को मान्यता प्रदान करने का इरादा नहीं रखते हैं और उन्होंने बल देकर कहा है कि तालिबान को मान्यता देने के लिए अभी बहुत लंबा रास्ता तय करना होगा। व्हाइट हाउस के प्रवक्ता जेन साकी ने एक सप्ताह पहले कहा था कि बाइडेन की अध्यक्षता में व्हाइट हाउस को तालिबान को मान्यता प्रदान करने में कोई जल्दी नहीं है। साकी ने कहा था कि इसका बहुत अधिक संबंध तालिबान के व्यवहार से है और ये देखना है कि तालिबान विश्व समुदाय की अपेक्षाओं को पूरा करते हैं या नहीं। अमरीकी अधिकारियों के बयान ऐसी स्थिति में सामने आ रहे हैं जब तालिबान गुट के प्रवक्ता अब्दुल्ला मुत्तकी ने घोषणा की है कि इस गुट ने नई सरकार के गठन की प्रक्रिया पूरी कर ली और उसकी आधिकारिक घोषणा शीघ्र ही की जाएगी। अभी तक विश्व के बहुत से नेताओं ने तालिबान को आधिकारिक मान्यता देने से परहेज किया है।
रूसी विदेश मंत्रालय की प्रवक्ता ने कहा है कि अमेरिका और नेटो का मानना है कि अफगानिस्तान की स्थिति के लिए जो भी जिम्मेदार हो किंतु उनकी कोई भूमिका नहीं है। समाचार एजेंसी इंटरफैक्स की रिपोर्ट के अनुसार रूसी विदेश मंत्रालय की प्रवक्ता मारिया जखारोवा ने एक साक्षात्कार में कहा कि पश्चिमी देशों ने कई महीने पहले से रूस पर ये आरोप लगाने का प्रयास आरंभ कर दिया था कि उसने तालिबान के साथ संबंध स्थापित करने का प्रयास आरंभ कर दिया है। उन्होंने कहा कि लगभग दो महीने पहले से पश्चिमी देशों की ओर से ये विचार प्रकाशित किया जाने लगा था कि ये बात महत्वपूर्ण नहीं है कि अफगानिस्तान की स्थिति के लिए कौन जिम्मेदार है, परंतु रूस सही अमल नहीं कर रहा है और उसने तालिबान से संबंध स्थापित करने का समर्थन कर दिया है। उन्होंने कहा कि सुरक्षा परिषद का एक प्रस्ताव है जिसमें तालिबान के साथ संबंध स्थापित करने को वैध बताया गया है, यद्यपि इस समय इस प्रस्ताव को फिर से लिखे जाने का प्रयास किया जा रहा है। रूसी विदेश मंत्रालय की प्रवक्ता ने कहा कि इस बात को समझा जाना चाहिए कि अफगानिस्तान की स्थिति के लिए कौन जिम्मेदार है और अमेरिका के राष्ट्रपति जो बाइडेन कहते हैं कि इसके लिए अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप जिम्मेदार हैं, जबकि ट्रंप का कहना है कि बाइडेन सरकार की कार्रवाइयां गलत थीं और वही अफगानिस्तान की स्थिति के लिए जिम्मेदार हैं। ज्ञात रहे कि नेटो के महासचिव ने कहा है कि अफगानिस्तान की स्थिति के लिए इस देश की जनता और इस देश के पूर्व राष्ट्रपति अशरफ गनी जिम्मेदार हैं। पश्चिम के अनुसार अफगानिस्तान की स्थिति के लिए अमेरिका और नेटो के अलावा कोई भी जिम्मेदार हो सकता है।
फिलिस्तीन के स्थानीय सूत्रों ने दक्षिणी गजा पट्टी में प्रतिरोध के ठिकानों पर इसराइल के युद्धक विमानों की बमबारी की खबर दी है। फार्स न्यूज एजेंसी की रिपोर्ट के अनुसार शहाब न्यूज और अल जजीरा चैनल सहित अरब मीडिया ने गजा पट्टी के खान यूनिस शहर में भीषण धमाकों की आवाजें सुनाई दिए जाने की खबर दी है। गजा पट्टी से शहाब न्यूज ने रिपोर्ट दी है कि इसराइल के युद्धक विमानों ने खान यूनिस की कादेसिया छावनी को कई रॉकेट से निशाना बनाया। अल मयादीन चैनल ने भी रिपोर्ट दी है कि अब तक हमले जारी थे और इसराइल के युद्धक विमान लगातार खान यूनिस इलाके को निशाना बना रहे हैं। फिलिस्तीनी मीडिया का कहना है कि यह बमबारी इतनी भीषण थी कि धमाकों की आवाज़ों से पूरा गजा पट्टी दहल उठा और बहुत ज़्यादा रोशनी नज़र आ रही थी। फिलिस्तीन का सफा न्यूज़ ने भी लिखा है कि प्रतिरोधकर्ताओं ने भी इसराइल के युद्धक विमानों के हमलों का डटकर मुकाबला किया, जबकि इसराइल के युद्धक विमान बहुत ही कम ऊंचाई पर उड़ाने भर रहे थे। शहाब न्यूज़ ने बताया कि इसराइल के युद्धक विमानों ने पश्चिमी खान यूनिस अल-कुद्स छावनी को भी निशाना बनाया।
और अंत में यह समाचार कि भारत के कट्टरपंथी संगठन राष्ट्रीय स्वयंसेवक संघ आरएसएस के सर संचालक मोहन भागवत ने दावा किया है कि हिंदुओं और मुसलमानों के पुरखे एक ही थे और हर भारतीय नागरिक हिंदू है। पुणे में ग्लोबल स्ट्रेटेजिक पॉलिसी फाउंडेशन द्वारा आयोजित राष्ट्र प्रथम एवं राष्ट्र सर्वोत्तम विषयक संगोष्ठी को संबोधित करते हुए उन्होंने कहा कि समझदार मुस्लिम नेताओं को कट्टरपंथियों के विरुद्ध दृढ़ता से खड़ा हो जाना चाहिए। उन्होंने कहा कि भारत में अल्पसंख्यक समुदाय को किसी चीज से डरने की जरूरत नहीं है क्योंकि हिंदू किसी से दुश्मनी नहीं करते। भागवत ने कहा कि हिंदू शब्द मातृभूमि, पूर्वज और भारतीय संस्कृति के बराबर है, ये अन्य विचारों का असमान नहीं है। हमें मुस्लिम वर्चस्व के बारे में नहीं बल्कि भारतीय वर्चस्व के बारे में सोचना चाहिए। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं।
राजनीतिक चर्चा।
दोस्तों, कार्यक्रम राजनीतिक चर्चा लेकर मैं सैयद मिसम आपकी सेवा में हाजिर हूं। आज हम तालिबान से जर्मनी की बातचीत, इसराइली जेल तोड़कर आजाद होने वाले फिलिस्तीनी जियालों और भारत से जुड़े मुद्दों की चर्चा करेंगे। कुछ फिलिस्तीनी जियाले इसराइल की सबसे सुरक्षित जेल में सुरंग बनाकर आजाद होने में कामयाब हो गए हैं। पेश है एक रिपोर्ट अख्तर अब्बास की जबानी।
एक जबरदस्त ऑपरेशन के दौरान, जिसमें जलबू जेल की सारी सुरक्षा परतों की धज्जियां उड़ा दी गयी, इस ऑपरेशन में 6 फिलिस्तीनी बंदी इसराइल की सबसे सुरक्षा वाली जेल से सुरंग बनाकर फरार होने में सफल रहे और फिलिस्तीन के जिहाद इस्लामी सहित अन्य प्रतिरोध संगठनों ने इस घटना को ऐतिहासिक करार दिया, जिसने इसराइल की सुरक्षा व्यवस्था पर जबरदस्त सेंध मारी। हमास के प्रवक्ता फौजी बरहूम ने कहा कि यह एक साहसिक कार्रवाई थी, जिसने ये साबित कर दिया कि बुलंद हौसलों से असंभव को संभव बनाया जा सकता है और इसराइल की सुरक्षा और खुफिया व्यवस्था में भूचाल पैदा किया जा सकता है। ये फिलिस्तीनी जनता की बहुत बड़ी जीत है। हमास के एक वरिष्ठ कमांडर वलीद अल कित्ती का कहना है कि ये बहादुर बंदी साहस और गौरव के साथ जेल से बाहर निकले, ताकि इसराइल को ये बता सके कि प्रतिरोध का मार्ग जेलों में भी जारी है। इस घटना ने इसराइल में तूफान मचा दिया और सुरक्षा संस्थाओं से लेकर खुफिया एजेंसियां तक आश्चर्यचकित हैं। इसराइली हेलीकॉप्टर इन बंदियों को तलाश करने के लिए चक्कर पे चक्कर लगा रहे हैं। इसराइल के एक वरिष्ठ सुरक्षा अधिकारी ने इन लोगों के फरार होने को बहुत बड़ी सुरक्षा चूक करार दिया। इन कैदियों के फरार होने के बाद फिलिस्तीनियों ने खुशियां मनाई और हवा में फायरिंग करके अपनी खुशी का इजहार किया। फिलिस्तीन के डेमोक्रेटिक मोर्चे के नेता महमूद खलफ का कहना है कि इन 6 साहसी और बहादुर कैदी इसराइली जेल से फरार हो गए और उन्होंने इसराइल की खुफिया और सुरक्षा एजेंसियों को आईना दिखा दिया। अब ये कैदी आजाद हैं और ये फिलिस्तीनी जनता के लिए बहुत बड़ी खुशखबरी है। फिलिस्तीनियों ने एक बार फिर इसराइल की सुरक्षा व्यवस्था को आघात पहुंचाया। ऊंची दीवारें और आधुनिक सेंसर्स फिलिस्तीनियों के मजबूत इरादों में रुकावट नहीं बन सके और इस चीज ने इसराइल की सुरक्षा व्यवस्था पर सवाल खड़े कर दिए। इब्राहिम अहमद, IRIB न्यूज, गजा, फिलिस्तीन।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
अब जर्मनी ने भी तालिबान से बातचीत की बात कही है। पेश है एक रिपोर्ट रविश जैदी की जबानी।
जर्मनी ने आधिकारिक तौर पर यह घोषणा की है कि वो तालिबान से बातचीत करेगा। जर्मन चांसलर का कहना है कि हमें तालिबान से सीधे तौर पर वार्ता करनी चाहिए कि उन लोगों को कैसे अफगानिस्तान से निकाला जाए जो जर्मनी के लिए काम करते थे। ये ऐसी स्थिति में है कि जब आम जनमत पिछले 2 दशक की जर्मनी की नीतियों को अमेरिका के साथ मिलकर अफगानिस्तान पर हमला करने को उसकी हार के रूप में देखता है, आतंकवाद से मुकाबले के नाम पर सैन्य चढ़ाई और शांति व स्थिरता को स्थापित करना। जर्मनी के एक राजनीतिक विश्लेषक का कहना है कि अफगानियों के अपने सिद्धांत और परंपराएं हैं। हम वहां की जनता पर कोका कोला और मैकडोनल्ड की संस्कृति को नहीं थोप सकते हैं। اور ابھی تک یہ طریقہ کامیاب بھی نہیں ہوا ہے۔ ویتنام میں ہم پراجت ہوئے اور وہاں بھی ہم نے دیکھا کہ کیا ہوا ہے۔ 20 ورشوں تک جرمنی کے سینکوں کی افغانستان میں اپستھتی میں جہاں جانی نقصان بہت ہوئے ہیں، وہیں 12 ارب یورو بھی خرچ ہوئے ہیں۔ ایک ان جرمن ٹیکہ کار کا کہنا ہے کہ اس سمے افغانستان اپنی آوشکتاؤں کو پورا کر سکتا تھا، لیکن حملہوروں نے ان کے سبھی سروتوں کو نشٹ کر دیا ہے۔ 12 ارب یورو کی جسے جرمن سرکار نے وہاں نویش کیا ہے، اس نے اپنے ہتوں کو سادھنے کے لیے وہاں نویش کیا ہے۔ اس بیچ امریکہ اور جرمنی کے ودیش منتریوں نے گھوشنا کی ہے کہ وہ اسی سپتاہ بدھوار کو جرمنی کے رامسٹائن میں استھت امریکی سین چھاؤنی میں بھیٹ وارتا کریں گے۔ کچھ سنچار مادھیموں نے دعویٰ کیا ہے کہ اس بیٹھک میں طالبان کو کس طرح مانیتا دی جائے اس سمبندھ میں چرچا ہوگی۔ برلن سے IRIB کے لیے امیر شجاعی کی رپورٹ۔
اور اب رخ کرتے ہیں بھارت کا۔ اتر پردیش ودھان سبھا چناؤ سے پہلے راجنیتک گہما گہمی کا بیورا دے رہے ہیں دلی سے شمشاد قاسمی۔
اتر پردیش میں اگلے سال کے ودھان سبھا چناؤں کے لیے اب راجنیتک گتیویدھیاں تیز ہو گئی ہیں۔ راجیہ کی ستاداری بھارتیہ جنتا پارٹی کو ستا سے ہٹانے کے لیے وپکشی دل اپنے اپنے بل بوتے پر کمر کس رہے ہیں۔ بھاجپا نے جہاں 300 سے ادھک سیٹیں جیتنے کا دعویٰ کیا ہے، وہیں سماجوادی پارٹی نے بھی 400 سیٹیں جیتنے کا دعویٰ کیا ہے۔ بہوجن سماج پارٹی پرمکھ ایوم پورو مکھیہ منتری مایاوتی نے آج لکھنؤ میں ایک سمیلن کو سمبودھت کرتے ہوئے جہاں چناوی شنکھناد کیا، وہیں ایک بڑا بیان بھی دیا۔
اب تو جب آگے سرکار بنے گی کیول ان کے رکھ رکھاؤ کا دھیان رکھا جائے گا۔ کہنے کا تاتپریہ یہ ہے کہ اب آگے پانچویں بار جب BSP کے نیتتو میں سرکار بنے گی تو میری پوری طاقت اب یہ سمارک سنگرہالے مورتی یا پارک آدی بنانے پر نہیں لگے گی، بلکہ میری پوری طاقت اتر پردیش کی جو تصویر ہے اس کو بدلنے میں لگے گی۔
مایاوتی نے کہا کہ وہ اب اگر اتر پردیش میں ستا میں آئیں تو پارک اور سمارک بنوانے کے بجائے اتر پردیش کے وکاس پر ہی پورا دھیان کیندرت کریں گی۔ سمیلن میں پارٹی کارکرتاؤں کو سمبودھت کرتے ہوئے انہوں نے بھاجپا اور انیہ وپکشی دلوں پر جم کر نشانہ سادھا۔ مایاوتی نے کارکرتاؤں سے ہر ودھان سبھا کھیتر میں 1000 برہمن کارکرتاؤں کو جوڑنے کا بھی ٹارگٹ دیا۔ ٹیکہ کاروں کا کہنا ہے کہ مایاوتی اپنی پارٹی میں جان پھونکنے کی کوشش کر رہی ہیں اور وہ اب مان رہی ہیں کہ مکھیہ منتری رہتے اپنے کارکال میں انہوں نے اتر پردیش میں وکاس کی اپیکشا کرتے ہوئے پارک اور سمارک بنانے کا جو قدم اٹھایا تھا وہ ان کی بھول تھی۔ اب مایاوتی نے کیول وکاس کو ہی پارٹی کا ایجنڈا بتایا ہے۔ ادھر اکھل بھارتیہ مجلس اتحاد المسلمین بھی چناوی میدان میں اتر رہی ہے۔ پارٹی پرمکھ اور سانسد اسد الدین اویسی راجیہ کے دورے پر لکھنؤ پہنچے جہاں انہوں نے سماجوادی پارٹی اور بہوجن سماج پارٹی پر جم کر نشانہ سادھا اور کہا کہ سبھی پارٹیوں نے صرف مسلمانوں کا استعمال کیا ہے۔ انہوں نے کہا کہ ان کی پارٹی اتر پردیش میں 100 سیٹوں پر چناؤ لڑے گی اور جیتے گی۔
کہ ہم لوگ آنے والے ودھان سبھا میں 100 سیٹ پر لڑنے کی پوری تیاری کر رہے ہیں۔ لکھیں گے ڈسٹرکٹ ہے، ایودھیا لکھا ہے اس میں۔
انہوں نے کہا کہ 60 سال تک سب کو جتایا، اب ہم جیتیں گے۔ انہوں نے بسپا سپا سے گٹھ بندھن کی سمبھاونا کو بھی خارج نہیں کیا ہے۔ ادھر اتر پردیش کے مظفر نگر کے بعد آج ہریانہ کے کرنال میں کسانوں کی مہا پنچایت ہوئی، جسے دیکھتے ہوئے سرکشا کے کڑے پربندھ کیے گئے تھے۔ پورے کرنال میں دھارا 144 لگا دی گئی تھی۔ کرنال سہت 5 ضلعوں جند، کروکشیتر، کیتھالا اور پانی پت میں بھی انٹرنیٹ اور SMS سیوائیں سوموار رات سے منگلوار رات 12 بجے تک بند کر دی گئی ہیں۔ کرنال میں پچھلے 28 اگست کو کسانوں پر ہوئے لاٹھی چارج کے خلاف کسانوں نے مہا پنچایت بلائی ہے۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
اسی کے ساتھ راجنیتک چرچا سماپت ہوئی۔ यह प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। अब प्रस्तुत है अगला कार्यक्रम रोहिंग्या त्रासदी और उसके बाद आप सुनेंगे आखिरी कार्यक्रम कुरानी किस्से।
रोहिंग्या त्रासदी।
दोस्तों, कार्यक्रम रोहिंग्या त्रासदी की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और कायम रिज़वी का सलाम स्वीकार कीजिए।
म्यांमार में रोहिंग्या मुसलमानों के जनसंहार और उनके विस्थापन की ओर से लापरवाही बरतने वाला एक महत्वपूर्ण संगठन आसियान भी है। इसके अलावा ओआईसी और दक्षेस भी इसी प्रकार के संगठनों में शामिल हैं। आसियान निश्चित रूप से अगर म्यांमार में रोहिंग्या मुसलमानों की दशा पर कुछ प्रभावी भूमिका निभा सकता था, क्योंकि म्यांमार इस संगठन में खुद भी शामिल है। इसलिए अगर यह संगठन रोहिंग्या पर कड़ा रुख अपनाता तो निश्चित रूप से उस पर असर भी होता। ओआईसी का गठन मूल रूप से फिलिस्तीन संकट पर मुस्लिम जगत को मजबूत संयुक्त स्टैंड लेने के लिए हुआ था। इस संगठन से आम तौर पर यह आशा रखी जाती है कि वो मुसलमानों के अधिकारों से जुड़ा कहीं कोई बड़ा मुद्दा हो तो उस पर अपनी राय रखे और अपने स्तर से उस मुद्दे के समाधान के लिए पहल भी करे।
रोहिंग्या संकट के समय भी ओआईसी से ये आशा की जा रही थी कि वो अपनी जिम्मेदारी महसूस करते हुए इस बहुचर्चित मानव त्रासदी के बारे में कोई स्टैंड लेगा जिससे संकट के समाधान में मदद मिलेगी। लेकिन कुछ इस्लामी देशों को छोड़कर अन्य इस्लामी देशों ने उदासीनता दिखाई और ओआईसी के मंच से इस बारे में कोई ठोस कदम नहीं उठाया गया। वैसे क्षेत्रीय संगठनों की नीतियों और क्षेत्र की जनता के रुख में बहुत अंतर होता है। संगठनों की नीतियां बहुत सी चीजों से प्रभावित होती हैं, लेकिन क्षेत्रीय जनता और गैर सरकारी संगठनों का रवैया काफी बेहतर होता है। यही वजह है कि मलेशिया और इंडोनेशिया में आम जनता ने सड़कों पर निकल प्रदर्शन किए और म्यांमार की नीतियों का जमकर विरोध किया। इन हालात के बावजूद सच्चाई तो यही है कि आसियान के सदस्य सरकारों ने विभिन्न कारणों की वजह से म्यांमार में रोहिंग्या मुसलमानों के जनसंहार पर ठोस और कड़ा रुख अपनाने से परहेज किया।
इन सब के बावजूद ये भी एक सच्चाई है कि आसियान के अन्य सदस्य देशों और इंडोनेशिया व मलेशिया के रुख में कुछ अंतर तो नजर आया, जिसका एक उदाहरण मलेशिया के तत्कालीन प्रधानमंत्री महातीर मोहम्मद के रुख में दिखाई देता है, जब उन्होंने रोहिंग्या मुसलमानों के जनसंहार के खिलाफ कड़ा रुख अपनाते हुए म्यांमार को आसियान से निकाल बाहर करने की मांग की थी।
मलेशिया के सबसे बड़े सरकारी पदाधिकारी के रूप में महातीर मोहम्मद ने बौद्ध चरमपंथियों और म्यांमार की सरकार की नस्लभेदी नीतियों की चक्की में पीस रहे रोहिंग्या मुसलमानों का जमकर समर्थन किया था। उनके अलावा मलेशिया के कई संगठनों ने भी आसियान के कमजोर रुख की कड़ी आलोचना की और इस संगठन के सदस्य देशों से मांग की कि वो म्यांमार में जिम्मेदारों को इस बात पर मजबूर करें कि वो रोहिंग्या के अधिकारों की सुरक्षा करें। सन 2018 में मलेशिया के तत्कालीन प्रधानमंत्री ने संयुक्त राष्ट्र संघ की महासभा के 73वें अधिवेशन में कहा था कि आंग सान सूची सैनिकों की दमनकारी कार्रवाइयों के खिलाफ जबान खोलना नहीं चाहती और हमने रोहिंग्या के जनसंहार के प्रति हमेशा उन्हें चुप ही देखा है, इसलिए अब हम उनका समर्थन नहीं करने वाले।
आसियान के अलावा भी कई ऐसे संगठन हैं जो अगर प्रभावशाली रुख अपनाते तो रोहिंग्या पर अत्याचार कम हो सकते थे। इस प्रकार के संगठनों में सबसे अधिक महत्वपूर्ण इस्लामी सहयोग संगठन अर्थात OIC है। इस संगठन के 57 इस्लामी देश सदस्य हैं। अगर ये लोग मिलकर एक नीति अपनाते तो निश्चित रूप से म्यांमार पर दबाव पड़ता, किंतु विभिन्न कारणों से ये संगठन अब तक रोहिंग्या मुसलमानों के बारे में ठोस रुख अपनाने में विफल रहा है। वैसे सन 2017 के सम्मेलन में OIC ने म्यांमार की आलोचना तो की थी और औपचारिक रूप से ये मांग भी की थी कि म्यांमार को राखीन के रोहिंग्या मुसलमानों का जनसंहार खत्म करना चाहिए। सन 2018 में भी जब विदेश मंत्रियों का सम्मेलन हुआ तब OIC ने एक कदम आगे बढ़ते हुए रोहिंग्या मुसलमानों के जनसंहार की आलोचना की थी, लेकिन सच्चाई यह है कि इस संगठन के पास कोई शक्ति नहीं है और अधिक से अधिक काम जो वो कर सकता है वो ये है कि म्यांमार सरकार के सामने विरोध दर्ज करा दे बस, जबकि इस्लामी जगत को इससे बहुत अधिक आशा है।
म्यांमार में रोहिंग्या की जनसंघार के खिलाफ OIC ने अब तक जो सबसे अधिक गंभीर कदम उठाया है वो शायद वो मुकदमा है जो इस संगठन की ओर से गाम्बिया ने अंतर्राष्ट्रीय अदालत में दर्ज किया है। हालांकि उसका भी कोई खास फायदा नहीं हुआ और रोहिंग्या मामले को म्यांमार का आंतरिक मामला समझ लिया गया। विश्व संगठन प्रायः मुसलमानों के जनसंहार पर अपनी चुप्पी का औचित्य यही कहकर दर्शाते हैं। हालांकि ये एक सच्चाई है कि किसी भी देश में किसी विशेष समुदाय या जाति का जनसंहार किसी देश का आंतरिक मामला नहीं हो सकता।
दक्षेस भी रोहिंग्या मुद्दे में प्रभावशाली भूमिका निभा सकता है, क्योंकि इस संगठन के दो महत्वपूर्ण सदस्य अर्थात भारत और बांग्लादेश म्यांमार के साथ संयुक्त सीमा रखते हैं और ये सीधे रूप से रोहिंग्या शरणार्थियों की समस्या से जूझ रहे हैं। इस बारे में भारत की नीति पूरी तरह से नकारात्मक और अस्वीकार्य रही है, जबकि बांग्लादेश म्यांमार से बस ये अपील ही कर पाया कि रोहिंग्या का जनसंहार न किया जाए। इन हालात में दक्षेस के सदस्यों में जो मतभेद पाए जाते हैं, विशेषकर भारत और पाकिस्तान के बीच विवाद की वजह से भी ये संगठन म्यांमार पर एकजुट होकर कोई ठोस रुख अपनाने में विफल रहा है। भारत के भीतर तो रोहिंग्या के मामले में बिल्कुल ही नकारात्मक माहौल पैदा करने की कोशिश की गई। चूंकि रोहिंग्या शरणार्थी मुसलमान हैं और भारत में वर्तमान समय में स्थानीय मुसलमानों के खिलाफ भी माहौल बहुत गर्म है, इसलिए रोहिंग्या त्रासदी के समाधान में भारत सरकार से कोई अपेक्षा नहीं रखी जानी चाहिए।
बांग्लादेश में शरण लेने वाले बहुत से रोहिंग्या सैनिकों की ओर से हिंसा के भय से किसी भी दशा में अपने देश वापस नहीं जाना चाहते। फरवरी में म्यांमार में सैनिक विद्रोह के बाद ये भय और अधिक बढ़ गया है। रोहिंग्या दसियों साल से अपने ही देश में परदेशियों जैसा जीवन व्यतीत कर रहे हैं और अब तो इस देश में सेना का राज है। हालांकि पहले भी आंग सान सूची की सरकार सेना के आगे बेबस नजर आती थी, मगर अब तक सब कुछ सेना के हाथ में ही है।
रोहिंग्या संकट में आंग सान सूची ने अपने शांति के नोबेल पुरस्कार की लाज रखने के बारे में भी नहीं सोचा और अत्याचार के भयानक दृश्यों पर पूरी तरह से अपनी आंखें मूंद ली। सूकी को नागरिक अधिकारों के लिए लंबी लड़ाई करने वाली आयरन लेडी के रूप में देखा जाता है, मगर रोहिंग्या मुसलमानों पर बर्बरतापूर्ण हमले सूकी के सत्ताकाल में हुए, जिस पर सबको बहुत ताज्जुब भी हुआ। सूकी ने खामोशी और दबे लफ्जों में नरसंहार की हिमायत करके सेना को संतुष्ट या खुश रखने की कोशिश की, लेकिन बाद में हालात ने ऐसा पलटा खाया कि सेना ने सूकी की सरकार के खिलाफ ही विद्रोह कर दिया। सूकी केवल सत्ता से बेदखल नहीं हुई बल्कि उन्हें अपनी आज़ादी भी गंवानी पड़ी। अब वो सेना के कब्जे में है।
बहरहाल रोहिंग्या संकट जस का तस बना हुआ है। म्यांमार में सत्ता के परिवर्तन के बाद भी रोहिंग्या शरणार्थियों का भविष्य अनिश्चय का शिकार है। संयुक्त राष्ट्र संघ की रिपोर्ट
राधिका कुमारा स्वामी का कहना है कि रोहिंग्या ग्रामीण अपने गांव में लौटने पर तैयार नहीं हैं, क्योंकि उन्हें सैनिकों की ओर से हत्या, बलात्कार और हिंसा का खतरा है। उनका मानना है कि म्यांमार सरकार का यह रवैया मानवता के विरुद्ध अपराध और जातीय सफाया है और म्यांमार की सेना को रोहिंग्या मुसलमानों का जनसंहार खत्म करना चाहिए।
म्यांमार की सेना की बात की जाए तो उसे इस समय आंतरिक और बाहरी दोनों तरह के दबावों का सामना है। सेना ने ताकत का इस्तेमाल करके प्रदर्शनों को तो कुचल दिया और विरोध की आवाज़ को दबाने की कोशिश की, जबकि बाहरी दुनिया से हो रहे एतराज पर वो कोई भी ध्यान नहीं दे रही है। इस तरह सेना को लगता है कि धीरे धीरे उसके शासन के लिए हालात अनुकूल होते चले जाएंगे, हालांकि ये सोच गलत है। म्यांमार में जिस तरह एक के बाद अब यह दूसरा संकट उत्पन्न हो गया है, उससे साफ अंदाजा लगाया जा सकता है कि म्यांमार के सैनिक शासन का भविष्य अंधकार में डूबता जा रहा है। सेना ताकत का इस्तेमाल करके लोगों का मुंह किसी हद तक बंद कर सकती है, लेकिन आज के हालात में वो अपराधों पर पर्दा डालने में कामयाब नहीं हो सकती।
रोहिंग्या संकट में भी सेना ने अपने अपराधों पर पर्दा डालने की कोशिश की, मगर ये कोशिश सफल नहीं हुई। आज दुनिया में कोई देश ऐसा नहीं है जहां रोहिंग्या शरणार्थियों का मुद्दा चर्चा में न आया हो। इसी तरह सैनिक विद्रोह के बाद के हालात पर भी सारी दुनिया की नजरें लगी हुई हैं। रोहिंग्या मुसलमानों की बड़ी संख्या इस समय बांग्लादेश में है और उसका संकल्प है कि उसे अपने वतन यानी म्यांमार जरूर लौटना है। म्यांमार की पिछली और वर्तमान सरकार से सबसे बड़ी गलती ये हो रही है कि उन्होंने गुजरते समय से आस लगा रखी है, यानी उन्हें ये उम्मीद है कि वक्त बीतने के साथ साथ लोग और खुद रोहिंग्या शरणार्थी इस मानव त्रासदी को भूल जाएंगे, लेकिन ये म्यांमार की सेना की सबसे बड़ी गलती है। इस त्रासदी को न तो शरणार्थी भूलेंगे और न ही दुनिया भूलेगी। इस बीच संकट जितना जटिल होता जाएगा, म्यांमार के प्रशासन के सामने इस मामले से निपटना उतना ही कठिन होता जाएगा।
सेना के लिए ये समझना बहुत जरूरी है कि उसका अपना अस्तित्व तभी विकास कर सकता है जब पूरा देश विकास करे, और पूरा देश तभी विकास करेगा जब उसकी आबादी का हर हिस्सा तरक्की करता हो। आबादी के एक बड़े हिस्से को विस्थापित करके ना तो म्यांमार की सरकार का भला होने वाला है और ना ही इस देश को कुछ हासिल होगा। इसी के साथ दोस्तों, हमारी आज की चर्चा यहीं पर समाप्त होती है। आपसे अनुमति चाहते हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। قرآنی قصے۔
دوستو، کاریکرم قرآن قصے کیے کرنے کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہر دادی اور قائم رضوی کا سلام سویکار کیجیے۔ کاریکرم میں ہم سورہ مائدہ اور سورہ نحل کی کچھ آیتوں کی ویاکھیا پیش کریں گے۔
دوستوں، یہ بات سن 6 ہجری قمری کی ہے۔ مکے سے ورشوں دور رہنے کے بعد اس سال پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے عمرہ ادا کرنے کے اُدیش سے مکے کی یاترا کرنے کا فیصلہ کیا۔ اس یاترا کے دوران پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم اور ان کے ساتھی مسجد شجرہ کے پاس رکے اور وہاں پر انہوں نے احرام باندھا۔ یہ جگہ مکے سے کچھ دوری پر استھت ہے۔ احرام سفید رنگ کے وشیش کپڑے کو کہتے ہیں جو حج یا عمرہ کرتے سمے پریوگ کیا جاتا ہے۔ جو لوگ احرام باندھ لیتے ہیں ان کو محرم کہا جاتا ہے۔ احرام کے کچھ وشیش نیم اور قانون ہیں۔
احرام باندھنے کے بعد بہت سی چیزیں احرام باندھنے والے پر حرام ہو جاتی ہیں۔ احرام کے دوران کچھ ایسی چیزوں پر پابندی لگ جاتی ہے جو احرام باندھنے سے پہلے کی جا سکتی تھیں۔ انہیں پرتبندھت چیزوں میں سے ایک شکار کرنا بھی شامل ہے۔ اس دوران دھرتی کے سمست پشو پکشیوں کا شکار کرنا منع ہے۔ اس حالت میں اس شکار کا بھی کھانا حرام ہے جسے سوئم محرم نے نہ کیا ہو بلکہ کسی غیر محرم نے شکار کر کے اسے دیا ہو۔ محرم نہ تو شکار کر سکتا ہے اور نہ ہی کسی کو شکار کرنے کے لیے پریرت کر سکتا ہے۔
مسلمانوں کے ساتھ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم احرام باندھ کر مکہ کی اور روانہ ہوئے۔ راستے میں ان کا بہت سے جانوروں سے سامنا ہوا۔ کسی کسی استھان پر تو جانور ان لوگوں سے اتنا نکٹ ہو جاتے تھے کہ ان کو بڑی آسانی سے مارا جا سکتا تھا، کنتو وہ لوگ ایشور کی نکٹتا پراپت کرنے کے لیے اس کام سے بچتے رہے۔ حالانکہ مسلمانوں کے بیچ ایسے لوگ بھی موجود تھے جو شکار کرنے کی اچھا تو رکھتے تھے اور پھر ان کو کھانا بھی چاہتے تھے۔ اسی دوران سورہ مائدہ کی آیت سنکھیا 94 نازل ہوئی۔ اس آیت میں ایشور کہتا ہے کہ ہے ایمان والوں، ایشور ان شکاروں دوارا جن تک تمہارے ہاتھ و بھالے پہنچ جاتے ہیں اوشی ہی تمہاری پریکشا لے گا، تاکہ یہ دیکھے کہ کون اندر سے بھی اس سے ڈرتا ہے اور اس کے آدیشوں کا پالن کرتا ہے۔ تو جو کوئی اس ایشوری آدیش کے بعد الگھن کرے تو اس کے لیے کڑا دنڈ ہے۔
دوستو، یہ آیت اور اس پرکار کی دوسری انیہ آیتیں بتاتی ہیں کہ ایشور سب کی پریکشا لیتا ہے۔ ہو سکتا ہے کہ کبھی کبھی پریکشا تو بہت چھوٹی ہو، کنتو دیکھنا یہ ہے کہ اس کا لینے والا کون ہے۔ اگر پریکشا لینے والا ایشور ہے تو پھر یہ بہت بڑی پریکشا ہے۔ اس آیت میں دھیان یوگی بندو یہ ہے کہ ایشور جس کام کو کرنے کے لیے لوگوں سے منع کرتا ہے اس سمن میں ان لوگوں میں کشمتاؤں میں وردھی بھی کر دیتا ہے۔ جیسے روزہ رکھنے کے دوران ہم بھوکے پیاسے رہتے ہیں، اس بھوک اور پیاس سے ہماری شاریرک کشمتا کم ہو جاتی ہے، کنتو اسی کے ساتھ روزہ رکھنے سے منشیہ کی آدھیاتمک شکتی اور اچھا شکتی بہت بڑھ جاتی ہے۔ وہ آتمک حساب سے بہت سشکت ہو جاتا ہے۔
یہاں یہ بات الیکھنی ہے کہ ایشور اپنے اسیم گیان کے چلتے ہمارے سبھی کرموں سے اوگت ہے۔ ایسے میں وہ انسان کی جو پریکشا لیتا ہے وہ پریکشا اس لیے نہیں ہوتی کہ وہ ہمارے کاریوں سے پریچت ہونا چاہتا ہے، بلکہ ایشور ہماری پریکشا لیتا ہے تاکہ ہماری پرگتی اور یوگیتاؤں کے نکھرنے کی بھومیکا بھی سمتل ہو اور ہم سوئم کو اچت ڈھنگ سے پہچان سکیں۔ اسی کے ساتھ ایشور پریکشا لے کر منشیہ کو پاریتوشک اور بدلہ بھی دینا چاہتا ہے، کیونکہ بدلہ کرم کے مقابلے میں ہوتا ہے نہ کہ ایشور کے گیان کے مقابلے میں۔
جیسا کہ ہم بھی کسی ویکتی کو کیول یہ جان کر پاریتوشک اور بدلہ نہیں دیتے کہ وہ اچھا کلاکار ہے، بلکہ جب وہ ہمارے لیے کچھ کرتا ہے تبھی اسے انعام دیا جاتا ہے۔ ایمان والوں کا دعویٰ ہے کہ وہ ایشور کے آدیشوں کا پالن کرتے ہیں اور اس کے سمکش نتمستک رہتے ہیں، پرنتو یہ ایک واستوکتا ہے کہ جب تک پریشان نہ ہو جائے یہ دعویٰ سدھ نہیں ہوتا۔ یدی ایشور کوئی آدیش دے اور اپنی اچھا کے وپریت ہونے کے باوجود ہم اس کا پالن کریں تو سمجھ لینا چاہیے کہ ہم ایشور کے آگیا پالک ہیں۔
دوستو، جب ایشور نے سورہ مائدہ کی آیت سنکھیا 94 کے مادھیم سے حاجیوں کے لیے جانوروں کا شکار منع کر دیا تو پھر کچھ مسلمان پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پاس آئے۔ انہوں نے کہا کہ ایسے میں حاجیوں کے کھانے پینے کا کیا ہوگا، اگر حج کے دوران ہم شکار نہ کریں تو پھر کیا کھائیں؟ اس کے جواب میں سورہ مائدہ کی آیت سنکھیا 96 اتری، جس میں ایشور کہہ رہا ہے کہ تمہارے لیے احرام کی استھتی میں سمندری پشو کا شکار اور اس کا کھانا وید کر دیا گیا ہے کہ تمہارے اور یاتریوں کے لیے لابھ کا سادھن ہے، پرنتو جب تک تم احرام کی استھتی میں رہو تمہارے لیے دھرتی کے پشوؤں کا شکار ورجت کر دیا گیا ہے، تو اس ایشور سے ڈرتے رہو جس کے پاس لوٹ کر تم کو جانا ہے۔
حج کا زمانہ تھا، پیغمبر اسلام کے ارد گرد مسلمان بیٹھے ہوئے تھے، وہ لوگ حج کے بارے میں پیغمبر اسلام سے کچھ سن رہے تھے۔ ابھی پیغمبر اسلام کی بات سماپت بھی نہیں ہو پائی تھی کہ اسی بیچ اکاشا نامک ایک ویکتی وہاں پر آیا۔ وہ ویکتی ادھک باتونی تھا۔ اس نے پوچھا کہ کیا حج آیو میں ایک بار انیواریہ ہوتا ہے یا پرتی ورش؟ پیغمبر نے اس کا اتر نہیں دیا۔ پرشن کرنے والے نے اپنے پرشن کو پھر دہرایا، اس بار بھی انہوں نے اکاشا کے سوال کا جواب نہیں دیا۔ جب اس نے اپنے سوال کو تیسری بار دہرایا تو پیغمبر اسلام نے کچھ سخت لہجے میں کہا کہ اتنا آگرہ کیوں کر رہے ہو؟ پیغمبر اسلام نے اس کو سمبودھت کرتے ہوئے کہا کہ دھکار ہو تجھ پر، تو کیوں ایسا کر رہا ہے؟ اگر میں تجھ سے یہ کہوں کہ حج ہر سال واجب ہے تو یہ تیرے لیے سمبھو نہیں ہے، تو اسے انجام نہیں دے سکتا۔ اگر میں نے تمہاری بات کا کوئی جواب نہیں دیا اور خاموشی اپنائی تو تم کو بھی اس بارے میں خاموش رہنا چاہیے۔ جان لو کہ ضد اور بڑ بولے پن کے کارن وگت میں کئی قومیں نشٹ ہو گئیں۔ اس کے بعد اکاشا اور اس کے ارد گرد کے لوگوں کو پیغمبر اسلام نے سمبودھت کرتے ہوئے کہا کہ میں تم لوگوں کو جو بھی آدیش دوں اس کو تم اپنی کشمتا کے انوسار سے کرو، اور ساتھ ہی جس کام سے روکوں اس سے رک جاؤ۔
ایسے میں پوتر قرآن کے سورہ مائدہ کی دو آیتیں نازل ہوئیں۔ یہ آیتیں 101 اور 102 نمبر کی ہیں، جن کا انواد یہ ہے کہ ہے ایمان والوں، پیغمبر سے ان وستوؤں کے بارے میں مت پوچھو جو یدی تمہارے لیے اسپشٹ ہو جائیں تو تمہیں برا لگے، اور یدی قرآن کے اترنے کے سمے ان کے بارے میں پرشن کرو تو وہ تمہارے لیے اسپشٹ ہو جائیں گی۔ ایشور نے تمہارے انوچت پرشنوں کو شمع کر دیا ہے، اور ایشور اتینت شماشیل اور دیاوان ہے۔ نسندیہ تم سے پہلے کے ایک گٹ نے بھی اس پرکار کے پرشن کیے، اور چونکہ ان میں پالن کی شکتی نہیں تھی اتا وہ ان کا انکار بیٹھے اور کافر ہو گئے۔
دوستو، یہاں پر یہ بتانا ضروری ہے کہ اسلام نے سوال پوچھنے پر کوئی روک نہیں لگائی ہے، بلکہ گیانیوں اور ودوانوں سے پرشن کرنا قرآن مجید کی سفارشوں میں سے ایک ہے۔ اس بارے میں ایشور سورہ نحل کی 43 اور 44 آیتوں میں کہہ رہا ہے کہ اور ہے پیغمبر، ہم نے آپ سے پورو بھی پرشوں کو ہی رسول بنا کر بھیجا تھا، جن کی اور ہم اپنا وشیش سندیش وہی بھیجا کرتے تھے۔ ان سے کہہ دیجئے کہ یدی تمہیں گیان نہ ہو تو ان لوگوں سے پوچھو جنہیں گیان ہے، ہم نے ان پیغمبروں کو سپشٹ چمتکاروں تتھا کتاب کے ساتھ بھیجا تھا تتھا آپ کے پاس بھی کتاب بھیجی ہے تاکہ آپ لوگوں کو وہ سب باتیں سپشٹ روپ سے بتا دیں جو ان کے لیے بھیجی گئی ہیں، شاید وہ چنتن کرنے لگیں۔
سوال کرنے کے بارے میں یہ جاننا بہت ضروری ہے کہ حالانکہ سوال کرنا گیان تتھا جانکاریوں کی کنجی ہے، پرنتو کچھ پرشن نہ کیول لابھدائک نہیں ہوتے بلکہ وہ سماج میں کٹھنائیاں اتپن کرنے کا کارن بنتے ہیں۔ کبھی بھی کچھ پرشن سندیہ اور بھرم کے کارن ہوتے ہیں جن کا اتر سماج میں کٹھنائیاں اتپن ہونے کا کارن بن سکتا ہے۔ اس کے اترکت یہ بھی دیکھا گیا ہے کہ کبھی کبھی نرنتر پرشن کرنے کا ادیش دائتو پالن سے بھاگنے کا مارگ کھوجنا بھی ہو سکتا ہے۔
کچھ لوگ طرح طرح سے سوال کر کے کسی ذمہ داری سے اپنے آپ کو بچانا چاہتے ہیں۔ آیت ہمیں بتاتی ہیں کہ ہر بات کا جاننا نہ تو آوشک ہی ہے اور نہ ہی لابھدائک، ہمیں کیول لابھدائک باتوں کو جاننے کا پریاس کرنا چاہیے۔ ایسی باتوں کا جاننا آوشک نہیں ہے جو سماج میں دویش، سنکٹ، بھرانتیوں اور سمسیاؤں کا کارن بنے۔ کچھ آدیشوں کے پالن کے سمبندھ میں لوگوں کا پرتیبدھ نہ بننا ایشوریہ دیا کی نشانی ہے، جیسا کہ ایسی واستوکتائیں لوگوں کو بتانا جن کو سمجھنے یا سویکار کرنے کی کھمتا ان میں نہ ہو تو وہ ان کے کفر اور انکار کا کارن بنتا ہے۔ دوستو، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔
شروتو، یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں۔ تازہ اور وسط خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھتے رہیے۔ ویب سائٹ کا پتہ ہے parstoday.ir/hi۔ ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir۔ اسی کے ساتھ ہمیں اجازت دیجیے، خدا حافظ۔Thank you.